قال عليه الصلاة والسلام صدق الله العظيم وصدق رسوله النبي الكريم. صاحب نے میرے شیخ میرے پیر و مرشد شیخ العرب العجم عالم اللہ حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب وبرکاتہ العالیہ سے سوال کیا کہ حضرت میں اپنی روحانیت میں ترقی کرنا چاہتا ہوں اور چاہتا ہوں کہ میرا ایمان کامل ہو جائے، کی تدبیر اور طریقہ بتا دیجیے کہ میری روحانیت میں ترقی ہو جائے. یہ تو صاف کرو بچاؤ، ویڈیو بنانے کی اجازت نہیں ہے، اگر بنانی تھی تو بتاتے، میں میک اپ تو کر کے آتا. یہاں سفر میں غسل کا موقع نہیں ملا، وہ بغیر میک اپ کے ویڈیو بنا رہے، اس کا مطلب نہیں کہ میک اپ کر کے ویڈیو بنا رہا، سمجھ گئے؟ جائز نہیں، حرام ہے، خبردار، ریکارڈ کرو، ویڈیو مت بنانا. بیوٹی پارلر تو جانے تو مجھے پہلے میرے مرشد سے سوال کیا کہ میں روحانیت میں ترقی کرنا چاہتا ہوں، اس کے کیا کیا تدبیر کیا طریقہ ہے؟ صاحب میرے ہم بھی آئے تھے، انہوں نے کہنے لگے کہ یہی سوال انہوں نے مجھ سے بھی کیا، تو کچھ اندازہ ہوا کہ روحانیت سمجھتے نہیں ہیں، روحانیت ہے کیا چیز ہے؟ تو میں نے ان سے پوچھا روحانیت ہوتی کیا ہے، تو کہنے لگے جہاں میں مسجد ہے ادھر ہی مشین بڑی سی رکھی ہوئی ہے، مکسچر مشین. تو کہنے لگے روحانیت ایسی ہو کہ میں اس مشین کو اٹھا لوں اور ہوا میں اڑنے لگوں، پانی پہ چلنے لگوں، زمین کے اندر گھس جاؤں، یہ روحانیت. تو میں نے کہا یہ جو بوجھ اٹھا رہے ہیں تو گدوں کا کام ہے، وزن اٹھانا اور بوجھ اٹھانا یہ گدوں کا کام ہے، اور اڑنا یہ مکھی بھی اڑتی. میرے پیارے شیخ میرے پیر و مرشد پر بند کہ تو مکھی بھی اڑتی، زمین میں چھچھندر بھی گھس جاتی اور پانی پہ دن کا بھی ٹائم تھا. لیکن بھائی یہ روحانیت تو اس کو نہیں بولتی، یہ تو جانور والا ہے، سب کام جانور والے. تو کہنے لگے اچھا روحانیت کہتے ہیں کس کو؟ میں کہا ہاں پوچھو، سمجھنے کی چیز. روحانیت نام اس تعلق کا ہے جو بندے کو اللہ سے اور اللہ تعالیٰ کو اپنے بندے سے ہو، یعنی بندے کا اللہ سے تعلق ہی تعلق اور وفاداری کا کہ اپنے دل کو توڑ دے لیکن اپنے مالک کے قانون کو نہ توڑ دے. مرضی تیری ہر دم جسے پیش نظر ہے، میرے مرشد فرماتے ہیں مرضی تیری ہر دم جسے پیش نظر ہے، مرضی تیری ہر دم جسے پیش نظر ہے، بس اس کی زبان پر نہ اگر ہے نہ مگر ہے، میں ان کے سوا کس پہ فدا ہوں یہ مجھ کو بتا، میں ان کے سوا کس پہ فدا ہوں یہ مجھ کو بتا، لا مجھ کو دکھا ان کی طرح کوئی اگر ہے. حضرت معاشر محمد اللہ صاحب رحمۃ اللہ علیہ جو میرے شیخ کے مرشد اول ہے، مربی اول ہے، وہ ان کے اشارت بہت سنا کرتے. تو روحانیت نام ہے بندے کے بندے کا اللہ سے تعلق، اطاعت و فرما برداری کا، اور اللہ تعالیٰ کا بندے سے تعلق، عنایت و مہربانی کا. تو یہ دو طرف تعلق کا نام میرے دوستو روحانیت ہے. اپنا ظاہر، اپنا باطن، اپنی زندگی کی ہر سانس اللہ تعالیٰ کی رضا اور خوشی میں گزارنا، اپنے دل کو توڑ دینا، لیکن خاندان، برادری، زمانہ، معاشرہ، قوم، شہر والے، دوست احباب کے دباؤ میں آ کر اللہ کے قانون کو نہ توڑنا، یہ روحانیت ہے. یہ روحانیت اس کے نام نہیں جی، ہمیں تو احساس ہی نہیں ہوا، شلوار ٹکنوں سے نیچے جی ہمیں تو پتہ ہی نہیں چلا، یہ روحانیت نہیں کہلاتی. ہمارے سلسلے چشتیہ کے اندر ایک بزرگ گزرے ہیں شیخ عبدالحق رضوی رحمۃ اللہ، میرے مرشد فرماتے ہیں کہ 30 برس جس جامع مسجد میں نماز پڑھی کبھی تکبیر اولا بھی فوت نہیں کی، اور عالم یہ تھا کہ اس مسجد کا رستہ معلوم نہیں تھا، 30 برس اس مسجد نماز پڑھے گی. ایک خادم آگے حق حق کہتا ہوا جاتا تھا اور حضرت اس کے پیچھے چلتے رہتے تھے. 30 برس نماز پڑھی, مسجد کا رستہ معلوم نہیں, ایسے مستغرق استغفار کا یہ عالم, ایسے ڈوبے ہوئے. لیکن ڈوبنے کے باوجود عالم یہ کہ جماعت کی نماز تو دور کی بات, تکبیر اولی بھی فوت نہیں کی. اس کو کہتے ہیں روحانیت. ایسا نہیں ہے کہ جی ہوش ہی نہیں تھا, ہاں ایسا نہیں ہے. ہاں بے ہوش تو ہو, بے ہوش بھی ہو اور ہوش بھی ہو. ہاں دیکھو بے ہوشی کا عالم یہ کہ مسجد کا رستہ معلوم نہیں, اور ہوش کا عالم یہ کہ کبھی تکبیر اولی بھی فوت نہیں کی. یہ ہے وہ ہمارے اللہ والے, ہمارے اکابرین اور یہ اللہ کہ عشق و محبت کا یہ عالم کے ہوش نہیں ہے, لیکن اطاعت و حکم برداری کا یہ عالم ہے. ارے تکبیر اولا سے تکبیر اولا بھی فوت نہیں کی, ایک سنت نہیں چھوڑ دیتے. یہ اللہ ہمارے سلسلے کے بزرگ ہے شیخ جلال الدین تھانے سری رحمت اللہ علیہ, یہ بھی چشتیہ کے سلسلے کے ہیں. ان کا بھی استعمال کے عجیب عجیب واقعات لکھے ہیں. بیماری کا عالم تھا, زوب کا زمانہ, بیمار چارپائی پر, حضرت تشریف فرما چارپائی پر تشریف فرما اور دوائی پلانے لگے. حضرت چارپائی سے بیماری کے عالم, کمزوری کے عالم پر چارپائی سے نیچے اتر آئے, صرف اس بات پر کہ نبی صلی اللہ علیہ وسلم سے بستر پر کھانا پینا یہ ثابت نہیں ہے. ایسی سنت کا عالم, اس لیے بغیر عذر کے کھانے پینا بستر پہ چارپائی پہ نہیں کرنا چاہیے. معذور کا حکم الگ ہے بھائی, اگر کوئی معذور بیچارہ کھا رہا تو حضرت پر اس کو قیاس نہ کرنا, کیونکہ معذور کا حکم الگ ہے. پھر ایک معذور آدمی ہے, اب وہ بیچارہ زمین پہ بیٹھنا مشکل ہے, اس کا حکم الگ ہے بھائی. حضرت کا وقار یعنی اتباع سنت کا یہ عالم تھا کہ اس کمزوری اور زور کی حالت میں بھی سنت کے خلاف ایک عمل کو گوارا نہیں فرمایا. یہ بتانا مقصود ہے کہ ایسے ڈوبے ہوئے لہٰذا روحانی کے تعلق کا نام ہے جو بندے کو اللہ تعالیٰ سے اطاعت اور فرمانبرداری کا اور اللہ تعالیٰ کا بندے سے عنایت و مہربانی کا. اللہ تعالیٰ آہ میرے مرشد فرماتے ہیں کہ اس کی گردن سے غلامی کا توف نکال کر اس کے سر پر اپنی دوستی اور ولایت کا تاج عطا فرماتے ہیں. یہ ہے روحانی. اب سمجھ آئیے نا, اب پیدا کیسے ہو. اب سوال حضرت سے, جن صاحب نے حضرت سے سوال کیا تھا وہ روحانی سمجھتے تھے, اس لیے حضرت سے انہوں نے یہ حضرت نے تفصیل نہیں فرمائی. اسفہیم لوگ ہوتے ہیں, شیخ سمجھتا ہے سائل کی استعداد, سائل کی قابلیت, اس کی کوالیفیکیشن وہ مجیب سمجھتا ہے, جواب دینے والا کہ کیا اس کی استعداد ہے. لہٰذا اس لیے یہ نہیں کہنا چاہیے ہم مولوی سے کہیں بات سمجھاؤ, وہ دیکھ رہے ہیں کہ اس کی استعداد نہیں ہے, قابلیت نہیں ہے, کیسے سمجھا ہے اس کو. وہ کہتا ہے کہ جناب آپ یہ کریں, وہ کہتا ہے جی ان کو جواب ہی نہیں آتا. ان کو جواب آتا ہے, آپ کو اس کا سمجھنے کا بھائی ہمارے اندر فہم نہیں ہے. ہر فہم دیکھیے نا, فہم جو ہے یہ کلی مشکک ہے. چلو جی مولویوں کے لیے کلی مشکک ہے, اور کلی وہ جنس ہے جو انواع مختلف حقائق پر مشتمل ہوتی ہے. لہٰذا ہر ایک کا فہم الگ ہے. 3 سال کے بچے کی فہم الگ ہے, 2 سال 5 سال والے کا الگ, 7 سال والے کا الگ, 11 سال والے کا الگ, پھر بالغ ہو جاتا ہے اس کا الگ, پھر بلوغت میں بھی درجے ہیں. کیوں جناب؟ ایک آدمی بالغ ہے, شادی کے قابل ہے, لیکن شادی کی نہیں ہے, شادی کو سمجھ نہیں سکتا کہ بیوی کی مار کیا چیز ہوتی ہے. کیسے سمجھے گا؟ کھائی نہیں ہے. نہیں جب چوٹی کھائی, نہیں جب چوٹی کھائی تو زخم دل دکھاؤ کیا, اور نہیں جب کہ وہ مستی دل میں تو پھر گنگناؤ کیا. کیسے سمجھے گا؟ فہم ہے. ہاں اس کا طریقہ یہ ہے کہ پہلے بچہ بلوغت تک پہنچنے کے لیے اس کے لیے غذا چاہیے, غذا جسمانی, بڑوں کی صحبت میں بیٹھے رہے گا, سنے گا, دیکھے گا, غور کرے گا, سمجھے گا, آہستہ آہستہ بالغ ہوگا. بلوغت کے بعد دیکھیے, بلوغت ایک وہ ساری دنیا بلوغت کو تسلیم کرتی ہے, یہاں اکثر بالغ بیٹھے ہیں, سب تسلیم کرتے ہیں بلوغت کو. ان تمام کتنے ایسے جو مجھ سے بھی زیادہ بالغ ہیں, یعنی مجھ سے زیادہ पुराने बादल हैं, लेकिन एक आदमी मुझे समझाते बुलूंगा चीज क्या है। एक आदमी उलमा के तशरीफ फरमाए, पुराने पुराने समझदार भाई लोग बैठे हैं, सब ये समझाते बुलूंगा कहते किसको है, समझा सकते भाई? न समझा सकता है न दिखा सकता है, ऐसी चीज है दिखा भी नहीं सकता। हाँ उसकी कुछ अलामत होती है, निशानियां जरूर होती है, उससे समझता है। वो एक कैफियत है, इस कैफियत को अल्फाज में नहीं लाया जा सकता भाई। रूहानियत की कैफियत है, रूहानियत वो कैफियत है कि सारी दुनिया कहेगी क्या तूने दाढ़ी रख ली है, अरे लोग बरादरी क्या बोलेंगे, वो कह रहे हैं गर्दन कट जाएगी लेकिन दाढ़ी पर उसका नहीं चलेगा। अब आप वो कहते हैं कि इसको पागल हो गया, अरे अल्लाह के दीवाने की कैसे समझो कि उसके ताल्लुक पाला और रूहानियत के आलम है कि सारे आलम की सारी मखलूक की एतराजात को पसे पूछ डालकर अल्लाह के हुक्म को अपने चेहरे पर सजा रहे। कैफियत देखिए, ये वो कैफियत का नाम है, और इस कैफियत को समझा नहीं जा सकता जब तक इनको खुद ना हासिल हो। तो मेरे मुर्शिद ने फरमाया कि रूहानियत, रूहानियत हासिल करने का वही तरीका है जो जहाज उड़ाने का तरीका है। हजरत वो क्या है, फरमाया जहाज उड़ाने के लिए तीन चीजों की जरूरत है। नंबर एक पायलट, नंबर दो उसमें स्टीम चाहिए, तेल पेट्रोल चाहिए, नंबर तीन ये कि उसके पेट्रोल की टंकी में लीकेज ना हो। तीन चीजें। अब जद्दा जाना है तो पहले के देखेंगे कि कंपनी कौन सी है, जब बोर्डिंग पास देखते हैं कहीं जहाज जद्दा जाएगा कि नहीं जाएगा, और फिर पायलट का इंतखाब है कि वो पायलट जद्दा का रास्ता भी जानता हो। आह मेरे मुर्शिद फरमाते ऐसा ना हो जहाज पर बैठकर वो लंदन वॉशिंगटन पेरिस दुबई लेकर जा रहा है फेस्टिवल के अंदर, लेकिन जद्दा का रास्ता इसको नहीं मालूम। चाहते हैं लाहौर और बैठ गए इस्लामाबाद की गाड़ी में, अब मुंतजर है लाहौर कब आएगा, ऐसा तो तमाशा हमने भी नहीं देखा। ऐसा तो कोई देहाती जो कहता है कि हम देहातियों को शहर के आदाब क्या, हम क्या जाने, ऐसा तो बेवकूफ देहाती भी नहीं होता जो अपने को कहता है कि हम जो सीधे साधे लोग हैं, इतना सीधा वो भी नहीं होता, नोटों को पूरा समझता है और कहते हैं सीधे साधे। ऐसा एक साहब ने सुना है कि एक आदमी जाली नोट छापता था, तो एक दफा उसे 1500 का नोट छप गया। उसने सोचा शहर में तो सारे होशियार होते हैं, चलो देहात चलते हैं। क्या देहाती से कहा भाई इसमें खुल्ला दे दो, देखो जी बादशाह फिक्र ही नहीं है, तुम लस्सी पियो मैं खुल्ला ले आना। वो अंदर गया, थोड़ी देर में आया कहा ये लो जी खुल्ला। उसने देखा 750 के दो नोट थे, लाहौर और बैठ गए इस्लामाबाद की गाड़ी में, ऐसा तो नहीं होता ना भाई। लिहाजा इसी तरह पायलट भी उसका इंतखाब जो जनता का रास्ता जानता हो, मेरे शेख फरमाते हैं कि बस उसी तरीके से एक रहबर चाहिए, एक शेख चाहिए, एक मुर्शिद चाहिए, एक पीर चाहिए, लेकिन वो पीर कैसा हो, पैर ना हो कि नमाज रोजा कुछ नहीं, दाढ़ी मूछ साफ, लुंगी पहनी हुई है पंजाब वाली, सिली भी नहीं होती ना, औरतें पांव दबा रही हैं, वो पीर साहब उनको बस मुर्गे बिरयानी और औरतों से मतलब है, घर में घुस जाएंगे सीधा जाकर दी किथे ने, और ज्यादा सीधे सीधा जाकर दी को झप्पी और टप्पी और मर्द तमाशा देख रहे हैं, खुश है कि आज तो मेरी बेटी का कोई गले से लगा लिया। यानी कितनी बेइज्जती का मकाम है कि हमारी आंखों के सामने हमारी बेटी हमारी बहन हमारी बीवी को गैर बताकर ये हरकत करे और हम तमाशा देखते हैं, बेइज्जती के इंतहा दर्जे का मकाम है। जबकि नबी सल्लल्लाहु अलैहि वसल्लम और उसे पर्दा फरमाते थे, तो पीर बनेगा नबी सल्लल्लाहु अलैहि वसल्लम की गुलामी से। हाँ ये नहीं कह सकते कि जिस जमाने में सच्चे पीर का, क्यों जाली चीज बनती हमेशा असली चीज से है, लगा जाली चीज का सबूत बताता है, उसकी मौजूदगी बताती है असली चीज मौजूद है। देखिए ना जाली मुल्ला भी मिलेगा तो क्या जाली मुल्ला की जगह असली मुल्ला नहीं मिलेगा, जाली मुल्ला भी मिलेगा क्यों, असली मुल्ला है इसलिए जाली मिलेगा, जाली तब्दीली मिलेगा पीर मिलेगा, क्यों? असली मौजूद है, इसलिए नकली भी मिलेगा। हर जगह दो नंबर, डॉक्टर भी जाली भी मिलेंगे, ऐसा ही है ना? तो किसी जाली डॉक्टर की जगह सारे असली डॉक्टर का इंकार करना जायज है? तो जाली बदमाश पीरों की वजह से, ये बेशर्म बेगैरतों की वजह से असली पीर असली अल्लाह वालों का इंकार करना ये अक्ल के खिलाफ है। क्यों जरा? लगा नबी सल्लल्लाहु पर्दा फरमाते थे, नमाज पढ़ते थे, अब ये नमाज भी नहीं पढ़ते। आपकी एक मुट्ठी दाढ़ी भी थी, मुझे साफ थी, सुन्नत पर अमल, शलवार टंगों से ऊपर होती थी। तो पीर भी ऐसा हो, शरीयत और सुन्नत पर अमल करने वाला, और उसका काम यही है शरीयत और सुन्नत सिखाना। लेकिन मेरे दोस्तों एक बात है, आप मेरे मुर्शिद फरमाते हैं, मिठाई वाले से दोस्ती की, मिठाई न खाई, उसके बाद बैठकर अखबार तो पढ़ते रहे, मिठाई न खाई। होटल वाले से दोस्ती की, उसके होटल में बैठकर चाय, सारी दुनिया से लोग उसकी मशहूर चाय पीने के लिए आ रहे, और वो चाय उसने चाय नहीं पी, अखबार पढ़ता रहा, चाय नहीं पी। होटल वाले से दोस्ती की, पाए वाले से दोस्ती की, कभी पाए नहीं खाए। चिड़े वाले से दोस्ती की, कभी उसके चिड़े नहीं खाए। पता किया उसकी दोस्ती का, फरमाया अल्लाह वालों से ताल्लुक किया, उनसे अपने बच्चों के लिए दुआएं कराई, औलाद नहीं हो रही दुआ कर दीजिए, शादी नहीं हो रही दुआ कर दीजिए, फैक्ट्री नहीं चल रही दुआ कर लीजिए, करते अदा नहीं हो रही दुआ कर लीजिए, कोई वजीफा दे दीजिए, बीबी सता रही उसके लिए वजीफा ले लिया, हर चीज के लिए वजीफा ले लिया। लेकिन मेरे मुर्शिद फरमाते हैं, मेरे प्यारे शेख फरमाते हैं, सब काम तुमने किया, लेकिन अगर अल्लाह वालों से अल्लाह को हासिल नहीं किया तो तुमने उनका हक अदा नहीं किया। फरमाइए कि सब काम जायज है, वजीफा पूछो, तावीज लो, दम कराओ, बे औलादो औलाद के लिए दुआ कराओ, शादी नहीं हो रही उसके लिए कराओ, सब काम जायज है, मना नहीं है, लेकिन हक उनका तब अदा होगा जब अल्लाह वालों से अल्लाह को हासिल करे, तब हक अदा होगा। अगर अल्लाह वालों से अल्लाह को हासिल नहीं किया तो मेरे प्यारे दोस्तों, हमने अपने बड़ों का, अपने अल्लाह वालों का हक अदा नहीं किया, अपने मुर्शिद का हक अदा नहीं किया अगर हमने उनसे अल्लाह को हासिल नहीं किया। लहजा वो रास्ता जानता हो, बाखबर हो, कुरान पाक अहदीस पाक से रहनुमाई वो करने वाला हो, ऐसा हो मेरे प्यारे दोस्त। तनाव के जिसको अपनी खबर नहीं, अपनी तो खबर नहीं, और जन्नत की प्लॉटिंग कर रहे हैं, अपनी पता ही कुछ नहीं कि खुद जन्नत में जाएंगे कि नहीं जाएंगे। हाँ, हमने अपने बुजुर्गों को देखा, ऐसी आजिजी का आलम। मेरे प्यारे शेख फरमाते हैं क्या कि आप चाहें हमें ये करम आपका, आप चाहें हमें ये करम आपका, वरना हम चाहने के तो काबिल नहीं। ऐसी आजिजी है, ये अल्लाह वाले अपने को मिटा के रखते हैं और दावे कर रहे हैं कि जी मैं अल्लाह वाला हूं और मैं फलाऊं और मैं फलाऊं। वो जो मुर्शिद हो, वो जो पीर हो, वो जो रहबर हो, उसको पकड़े। मारूमी रहमतुल्लाह अलैह फरमाते हैं, पीर बाशद निर्दबाने आसमा, नमरूद ने सीढ़ी बनाई कि मैं इब्राहिम अलैहिस्सलाम की जरूरत नहीं है, मैं वैसे ही अल्लाह को पाऊंगा, आसमान पर चढ़ जाऊंगा। मारूमी फरमाते कि देखो एक काम न करना ए नमरूद, ऐसी हमाकत और बेवकूफी के काम न कर तू, कि तू बगैर इब्राहिम अलैहिस्सलाम को अल्लाह के अल्लाह को पाना चाहता है। अगर तू आसमान तक जाना चाहता है, इब्राहिम अलैहिस्सलाम की जूती सीधी कर, उनके पास बैठ, उन पर ईमान लेकर आ, उनकी बात मान, तो अल्लाह को पा जाएगा। वो सीढ़ी है। मारूमी फिर इस मजमून से अपनी बात बयान फरमाते हैं, फरमाते हैं बगैर अल्लाह वालों के, जिन्होंने अल्लाह को पाना चाह कि किताब पढ़ के हम नदी में तैरने जाएंगे या स्विमिंग पूल तालाब में तैरने के लिए जाएंगे, फरमाया इन लोगों का ये आलम हुआ कि ये खुद भी डूबे, किताब भी डूबे। जिन्होंने बगैर अल्लाह वालों के अल्लाह ताला को हासिल करना चाह, ये लोग महरूम मंजिल रहे, आलिम मंजिल तो बन गए किताब पढ़ के, कि जी खूब तकरीर भी है, बयान भी है, लेकिन जब औरत सामने आई अब नजर कैसे बचा? क्योंकि असल तो ये है, किताब तो पढ़ ली। ठीक है, हम में से किसको नहीं पता कि एक दाढ़ी का रखना हमारे लिए जरूरी है? भाई कोई ऐसा है जो नहीं जानता? कोई ऐसा आदमी हो तो हाथ खड़ा करे कि जो ये नहीं जानता कि दाढ़ी का रखना जरूरी नहीं है। हर आदमी को मालूम है ना दाढ़ी रखना जरूरी है, लेकिन क्या बात है, इल्म है हमें, लेकिन ये हमारा इल्म अमल से दूर है। फर्क है ना जरा? क्यों? बस ये जो इल्म और अमल के फासले, ये जो दूरी है ना, बस पता चला मालिम मंजिल है, बालिग मंजिल नहीं है, यानी अभी मंजिल तक पहुंचे नहीं है, यानी एक मुट्ठी दाढ़ी रखते नहीं है,
ہیں، ہماری شلوار ٹخنوں سے اوپر نہیں ہے، جبکہ معلوم ہے کہ مرد کی شلوار ٹخنوں سے اوپر ہونی چاہیے، ہمیں سب کو پتا ہے، کوئی ایسا ہے جسے نہیں پتا. اب یہ جو فاصلے ہیں، ان فاصلوں کو دور کرنے کے لیے اللہ والوں کی صحبت کی ضرورت ہے، اور یہی تعلق اور یہی کیفیت اور یہی قوت اور ہمت یہ اللہ والوں کی صحبت سے ملتی ہے. میرے پیارے دوستوں، قریب جلتے ہوئے دل کے اپنا دل کر دے، یاد لگتی نہیں ہے لگائی جاتی ہے. قریب جلتے ہوئے دل کے اپنا دل کر دے، یاد لگتی نہیں ہے لگائی جاتی ہے. دیکھیے اللہ تعالیٰ نے میرے شیخ کی برکت سے ایک مثال عطا فرمائی، میرے ہی شیخ کا فیض ہے. میں میرے مرشد فرمایا کرتے کہ دیکھو اللہ والوں کی صحبت اختیار کرو. اس پر ایک مضمون عطا فرمایا کہ دیکھیے ایک آدمی ہے، ایک ہمارا دوست ہے، اس کے والد کا انتقال ہو گیا. ہم اسے ملاقات کو جاتے ہیں کہ تعزیت کرنے کے لیے جائیں. جو غم ہمارے دوست ہوگا، حقیقت یہ ہے کہ وہ غم ہمیں نہیں ہوگا، ایسا ہی ہے نا. لیکن جب ہم اس سے ملاقات کو جاتے ہیں، اب وہ وہاں رو رہا ہے، اس کے رونے کا اثر یہ ہے کہ مجلس میں، اس محفل میں، مجلس میں، اس کمرے میں جتنے لوگ ہیں سب رو رہے ہیں، اور سب کے چہرے پر حزن اور غم کی کیفیت ہے، ایسا ہے کہ نہیں ہے. اور ہمیں وہ غم نہیں ہے، لیکن اس کے باوجود ہم اس کے پاس بیٹھ کر وہ کیفیت ہمیں بھی، ہمارے اندر بھی آ جاتی ہے. تو دیکھیں ایک عام آدمی جس کے غم کی کیفیت کا اثر اور جس کے دل کی کیفیت کا اثر ہم پر ہو رہا ہے، تو وہ اللہ والے جو اللہ تعالیٰ کی محبت اپنے دل میں رکھتے ہیں، اللہ تعالیٰ کا تعلق، معرفت اور نور تقویٰ رکھتے ہیں، تو جب ہم ان کے پاس بیٹھیں گے تو ان کی کیفیت ہمارے اندر منتقل نہ ہوگی. یہی ہے راز صحبتوں کا میرے دوستوں، ہمت پیدا ہوتی ہے یہ صحبتوں میں. تو لہذا ایک کام یہ کیا کرے کہ روحانیت کے جہاز اڑانے کے لیے ایک کام یہ کرے کہ کسی کو پائلٹ بنائے. ہاں، اور دیکھ لے کمپنی کون سی ہے، یعنی سلسلہ ملا تو اسے پوچھے جناب آپ پائلٹ تو ہیں، ہمیشہ پائلٹ بنتا ہے، پہلے کو پائلٹ بنتا ہے پھر سینئر پائلٹ بنتا ہے، یعنی پہلے جونیئر چھوٹو بنتا ہے. چھوٹو کوئی مکینک جو ہے بغیر چھوٹو بنے مکینک نہیں بنتا، یہاں تک کہ جتنے یہ جو ڈگریاں بھی لیتے ہیں انجینئرنگ کی، وہ بھی پہلے چھوٹو بننا پڑتا ہے. ڈاکٹر کو بھی پہلے ایک سال چھوٹو بننا پڑتا ہے، ہاؤس جاب کرتا ہے وہ، چاہے اس کے پاس ہاؤس وائف نہ بھی ہو، پھر بھی ہاؤس جاب کرنا ضروری ہے، تب اس کو ڈگری دی جاتی ہے. تو چھوٹو بننا پڑتا ہے پڑھنے کے باوجود. تو میرے پیارے دوستوں، کوئی اللہ والا نہیں بنتا جب تک کسی اللہ والے کی صحبت میں نہ رہے. اسے پوچھے لہذا ایک کسی اللہ والے کی، دیکھو ایک بہت آسان، بعض لوگ کہتے ہیں صاحب فلاں آدمی ہم اس سے دین سیکھے نہیں سیکھے، اس کا پتہ نہیں چلتا. بہت ایک آسان فارمولا، آسان ترین، ہر آدمی کے لیے آپ کو کہ اسے دین سیکھے یا نہ سیکھے آسان ہے. وہ کیا، اس سے صرف اتنا پوچھے بھائی آپ کا استاد کون ہے، آپ کا مربی کون ہے. اور جو کہہ دے کہ جی میرا فلاں استاد، میرا مربی، بس بے کھٹک، پھر اس مربی کو دیکھا جائے گا کہ اس کا سلسلہ مل جائے کہ نہیں مل رہا. جہاں کہیں کٹا ہوا دیکھیں، بجلی کی تار کھمبا لگا ہوا ہے، یہاں سے وہاں تار ہے، اس کے بعد اگلے پول میں بھی تار ہے، پھر پچھلے والے پول میں تار نہیں ہے، بجلی آئے گی؟ لہذا کہے کہ فلاں استاد، اس کا فلاں استاد، پھر اس کا اگلے کا کوئی استاد نہیں ہے، تو اس کا مطلب ہے گڑبڑ بازی ہے کچھ نہ کچھ. لہذا آپ دیکھیے مدارس میں جو ڈگری ہے پوری، آج طالب علم سے لے کر پوری نبی صلی اللہ علیہ وسلم سب پورے واسطے موجود ہیں. آپ کسی اللہ والے، میرے شیخ کو دیکھیے، میرے شیخ خلیفہ حضرت معاشاب صاحب رحمتہ اللہ علیہ کے، اور حضرت معاشاب عبد الغنی صاحب پھلپوری رحمۃ اللہ علیہ کی صحبت میں رہے، حضرت معاشاب محمد احمد صاحب رحمۃ اللہ علیہ کی صحبت میں رہے، وہ خلیفہ ہے حضرت تھانوی رحمۃ اللہ علیہ کے، حضرت معاشاب اللہ صاحب، وہ خلیفہ ہے حضرت حاجی صاحب رحمۃ اللہ علیہ کے، حاجی صاحب خلیفہ ہے میاں جی نور محمد صاحب رحمۃ اللہ علیہ کے، وہ خلیفہ ہے شاہ عبد الرحیم صاحب ولایتی شہید رحمۃ اللہ علیہ کے، پھر وہ شاہ عبد الباری صاحب رحمۃ اللہ علیہ کے، یہ پورا سلسلہ میرے دوستوں چلا جا رہا ہے، کہیں بیچ میں انقطاع نہیں ہے، تسلسل ہے، کنیکشن ملا ہوا ہے. لہذا آسان طریقے، دین کس سے سیکھے، آپ کا استاد کون، اس کا استاد کون، یہی پکڑا جائے گا. اور وہ کہے کہ نہیں میرا کوئی استاد نہیں ہے، تو یہ تو انگریزوں کا کام ہے، تو تیرا ابا کا کیا نام ہے، تیرے پیو دا کی نام ہے. وہ کہے وہ پیو دا نانا پوچھ، ماں دا پوچھ لے، پیو دی خبر ہی نہیں، پیو ایک نہیں ڈھیر سارے نے. लिहाजा वो अपने पासपोर्ट पर शादी कार्ड में बाप का नाम लिखते ही नहीं है, सही है ना, माँ का नाम लिखते हैं। लिहाजा जितने ये अंग्रेजों के बैंक है वो भी आप जाए तो वो आपसे मेडन नेम पूछेंगे, फादर नेम नहीं पूछेंगे, वो भी माँ का नाम पूछते हैं, क्योंकि जहां से निकले ये तो पता है, उसमें क्या क्या गया ये नहीं पता किसी को। इसलिए जो है शेख जो छुपाए कि भी मेरा उस्ताद नहीं और मेरा मुरब्बी कोई नहीं, गड़बड़ है इसका मतलब है ये। और जो कहे देखो अल्लाह का शुक्र अल्हम्दुलिल्लाह, मैं शुक्र अदा करता हूँ कि अल्लाह ताला ने अपने करम से मेरे प्यारे शेख और मुर्शिद हजरत शाह हकीम मोहम्मद अख्तर साहब बरकातहुम की गुलामी नसीब फरमाई, हजरत के यहाँ कई खुलाफा तशरीफ फरमाए। ये देखिए मौलाना ये हाफिज समीउल्लाह साहब, मौ अब्दुल्ला साहब, मौलाना एहसान साहब जिनका ये इदारा है, डॉक्टर साहब डॉक्टर अब्दुल मुकीम साहब, ये सब हजरात है। तो देखो ना ये बबांगे दोहल कहते हैं, क्यों? क्योंकि कोई ऐसी बात नहीं है, शेख है, हजरत से जाकर पूछे अल्हम्दुलिल्लाह बताएंगे, बताते भी है, पूरा सिलसिला मौजूद है, हमने खुद देखा हजरत माशाद अलूसा रहमतुल्लाह की गुलामी करते हुए खुद देखा मैंने। तो क्या आसान, चाहे जी फला चैनल पर आता है, फला जगह उनका बयान होता है और लेक्चर होता है और फला होता है, साहब हम जाए कि नहीं जाए? अरे उससे पूछो भाई आपका उस्ताद कौन है, बताओ किससे सीखा? नहीं हमने किताबें इतनी पढ़ी है। तो किताबें पढ़ने से कोई बच्चा भी नहीं पैदा होता, किताबें पढ़ने से किताबें मौजूद है, कोई डॉक्टर नहीं बन सकता, इंजीनियर नहीं बन सकता, कोई आलिम नहीं बन सकता। लिहाजा मुरब्बी चाहिए और सिलसिला होना चाहिए जुड़ा हुआ। लिहाजा शेख से पूछे जनाब आप बताइए आपका कौन है, इसलिए हमारे अकादरी ने सिलसिला शुरू किया कि लिख कर दे देते हैं। वरना एक साहब हजरत लाहौरी रहमतुल्लाह अलैह सभी के खलीफा बने हुए और क्या कि हजरत ट्रेन में जा रहे थे तो हजरत को रुख्सत करने गए, पूछा हजरत इजाजत है, हजरत फरमाया हाँ इजाजत है, अब वो आगे जी हजरत ने मुझे इजाजत दी है। तो ऐसे भी होते थे हमारे शेख के कई लोग ऐसे खलीफा बन बैठे क्योंकि देखते हैं कि कौन सा पीर मशहूर है। हाँ एक ये मसला भी है, मशहूर को नहीं देखना चाहिए, मेरे मुर्शिद ने फरमाया मशहूर को मत देखो। अब एक आदमी है बड़ा, कोई मान लो कि कोई मुआज़्ज़ज़ आदमी वो बीमार हो गया, अब उसे डॉक्टर ने खून की बोतल, उसने कहा सदर पाकिस्तान का खून चढ़ाऊंगा क्योंकि मैं मामूली आदमी नहीं हूँ, सदर पाकिस्तान का खून चाहिए। वो क्या चलो कहते हैं अच्छा हम दे तो देंगे लेकिन ब्लड ग्रुप नहीं मिलता। क्या जी ब्लड ग्रुप किससे मिलता है? क्या वो जो है सब्जी वाला ना उससे आपका ब्लड ग्रुप मिलता है। ओ जी मेरी इंसल्ट कर रहे हो, मेरी बेइज्जती कर रहे हो, बेइज्जती कि मैं सब्जी वाले का ग्रुप लूं? कहा बेइज्जती को छोड़ तेरी जान इसी से बचेगी, किसी और का खून अगर चलाएंगे तो तू मर जाएगा। लादा इसी तरह मेरे दोस्तों पीर के लिए शोहरत नहीं देखे जाए। और जी आज देखते हैं और जी फला आदमी कितने मशहूर है यार जरा हम भी जाएंगे, तो मेरे दोस्तों ये शोहरत के लिए जा रहा है, इसके अंदर हुब्बे जा का मरद है, अल्लाह के लिए नहीं जा रहा। ये देखना चाहिए मुझे मुनासबत है कि नहीं, वो मिलाकर देखे रूहानी ब्लड ग्रुप, उसका पता बैठने से पता चलेगा, देखने से भी अच्छा लगेगा, सुनने से भी अच्छा लगेगा, वो नाक भी छुड़केगा वो भी उसे अच्छा लगेगा, ऐसा हो बस। तो एक हो गया ना कि किसी अल्लाह वाले को अपने सर पर रखे, ये पायलट है हमारी रूह का पायलट, शेख का एक मुट्ठी दाढ़ी रखो एक मुट्ठी दाढ़ी रख लो, शेख का नजर झुकाओ अब नजर नीचे कर ले, और कहे शेख का हुक्म हो लड़कों को भी मत रखो उनसे भी एहतियात करो, तनाई में मत आने दो, चाहे कहे नहीं हजरत मुझे तो कोई तकाजा नहीं होता, लेकिन लायक मुरीद हुआ है फरमा बरदार मुरीद हुआ है जिसको तकाजा ना भी होता हो फिर भी शेख की बात पर अमल करे। ये थोड़ी कि नहीं होता मुझे कुछ, बिजली देखिए बिजली का तार है, बिजली का तार नंगा है और बिजली गई भी है फिर भी कोई आदमी उसको तार लगाने हाथ लगाने को तैयार है? क्यों आ तो सकती है कभी भी, तकाजा है तो नहीं, कभी भी हो सकता है। इसलिए खबरदार जो हमारे अकाबरीन का तरीका है बुजुर्गों का तरीका है उससे हरगिज़ ना हटे मेरे दोस्तों, हरगिज़ ना छोड़े उस तरीके को, क्योंकि क्यों मान लो अभी तकाजा है नहीं हो तो सकता है भाभी से पर्दा, जी हमारे तो भाभी से कोई वो बुरी नीयत नहीं है, है तो नहीं हो तो जाती है, फिर कैसे वाकयात छुपाते फिरते हैं। साली से है तो जी कुछ नहीं है, वो पता चला एक हजरत ने सुना है एक साहब की अच्छी बनी दाढ़ी, इतने ईमानदार कि बड़े बड़े उलमा अल्लाह वाले उनके पास अमानत रखवाते, साली से पर्दा नहीं, वो आना जाना शुरू हुआ इश्कबाजी में मुब्तला, दाढ़ी मुंडाकर रात के 12 बजे अमेरिका भाग गए उसको लेकर, तो नहीं हो सकता है, साली से भी पड़ता है। تو شیخ کے انتخاب میں میرے پیارے دوستو شہرت کو نہیں دیکھنا، مناسبت دیکھنی ہے، اور وہ جو کہے اس کی بات مانے، لیکن پہلے پرکھ لے وہ کیسے پرکھے کہ جی شریعت و سنت کا پابند اور کیسا عمل کرنے والا، اور اس کے ہاں ایک ضروری چیز ہے، اس کے پاس بیٹھنے والوں کی اکثر کی حالت اچھی ہو، لیکن پاس بیٹھنے والے وہ مراد ہے جو اکثر اس کے ساتھ رہتے ہوں، اکثر رہتے ہوں، پھر اگر دو چار گندے انڈے نکل آئے تو خیر ہے، ایک تہائی دو تہائی ہو، کثرت کے لیے دو تہائی چاہیے نا، بس دو تہائی کافی ہے، دو چار گندے انڈے کی خیر ہے، تو ایک کام ہو گیا. دوسرا کام کیا ہے؟ اسٹیم جمع کرے، شیخ سے ذکر بھی پوچھے، ذکر کرے. جو ظالم ذکر نہیں کرتا، میرے مرشد فرماتے ہیں ذکر کا ناغا روح کا فاقہ ہے، روح کمزور ہو جاتی ہے، کھانا نہ کھائے کیا عالم ہوگا، ذکر کرتا نہیں ہے. اب شریعت پر سست پر کہتے جس سستی ہوتی ہے، نماز نہیں پڑھی جاتی، داڑھی نہیں رکھی جاتی، شلوار ٹہنوں سے اوپر نہیں رکھی جاتی، کیسے پردہ کروں میں؟ لو جی کیا بولیں گے، وہ کیا وجہ ہے؟ سنت پر عمل کرنا مشکل. ہمیں معلوم ہے پلیٹ صاف کرنا سنت ہے، لیکن ذرا دیکھ رہے ہمارا کیا عالم ہے، پلیٹ صاف کرتے ہوئے کیسی نانی مرتی ہے، کہ پلیٹ سنت، یہ سنت نہیں. جبکہ حدیث شریف میں آتا ہے کہ 100 شہید کا ثواب ملے گا، اور آپ صلی اللہ علیہ وسلم نے فرمایا من احیا سنتی فقد احبنی، جس نے میری ایک سنت کو زندہ کیا اس نے مجھ سے محبت کی، وہ من احبنی کان معی فی الجنہ، اور جس نے مجھ سے محبت کی وہ جنت میں میرے ساتھ ہوگا. لیکن ہم سے وہ سنت پر عمل نہیں ہوتا، کہ جی مجھے کاٹنا یہ ہمارے لیے مشکل لگتا ہے، کہ جی کہتے ہیں مجھ نہیں تھے کچھ نہیں، کیونکہ مجھ کا کے تھوڑی سی نہاری اس پہ بھی لگاتے تھے، ذرا مجھے چکنی چکنی ہو جائیں. لیکن میرے دوستو میرے مرشد فرماتے تم کہتے ہو مجھ نہیں تھے کچھ نہیں، فرمایا حقیقت یہ سنت نہیں تو کچھ نہیں، سنت سے قیمت ہے بھائی ہماری. اب ربیع الاول منا لیا کہ جی جھنڈیاں لگا دی، بجلی چرا کے لائٹیں لگا دی، اور بریانی کی دیکھ پکا لی، کھا لی، کھلا لی، فجر کی نماز میں غائب، عاشق کا رسول کہلائے گا؟ لکھ کے لگا دیا کہ سرکار میرے گھر، آپ ہر عاشق کے گھر میں تشریف لاتے ہیں، ہمارے گھر تشریف لائیں گے، تو کیا لکھ کے لگا دینے کافی ہے؟ عجیب بات یہ ہے، ہم جب کسی کے گھر جاتے ہیں اگر وہاں غلاظت اور گندگی ہم زیادہ پسند نہیں کرتے. عجیب بات ہے کہ ٹی وی گھر میں رکھا ہوا ہے، بے پردگیاں، تصویریں، گناہوں کی غلاظت ہے، پھر ہم کہہ رہے ہیں کہ عاشق رسول کیا آپ ہمارے گھر میں تشریف نہیں لائیں گے؟ کتنی بڑی گستاخی ہے میرے دوست. تو ایک کیا دوسرا کام یہ کرے، ذکر کا اہتمام کرے. اس لیے میرے مرشد نے فرمایا کہ ایسے لوگ جو قرآن پاک پڑھاتے ہوں، جو تدریس تعلیم جن کا کام ہے، ان کو بھی چاہیے تھوڑا سا وقت نکال لیں اس کام کے لیے، کیونکہ وہ تو کرتے نا اجرت ہے کہ جی جو ہماری ڈیوٹی ہے وہ تو ضابطے کی بات ہے. میرے شیخ فرماتے ہیں کہ وہ ضابطے کا کام ہے، تھوڑا سا تم رابطے کا کام کرو. ایک ضابطے کی بات ہے، ایک رابطے کی بات ہے، فائدہ فرق تفن سب ویلا ربی کا فرق، کہ جب آپ اپنے منصب سے فارغ ہوئے اب اپنے رب کی طرف رغبت کیجئے، تو پتا چلا ایک ضابطے کا کام ہے، ایک رابطے کا کام ہے. کہ ضابطے کا کام تو یہ کیا، پڑھنا پڑھانا نعمت ہے، مبارک ہے، ہونا چاہیے، یہ اللہ سے یہ بالکل ذکر میں شامل ہے. لیکن میرے شیخ فرماتے تھوڑا سا ہی، چاہے 33 مرتبہ، لیکن کچھ اللہ اللہ کر لو، وہ صرف اس لیے ہو کہ صرف اللہ کے لیے ہو، کوئی اور مطلب نہ ہو. لہٰذا اس لیے فرمایا جو ذکر نہیں کرتا وہ ظالم بہت کمزور ہو جاتا ہے، کیونکہ سردی ہے، ہیٹر کے پاس بیٹھا ہوا ہے، گرمی لگ رہی ہے، ہیٹر سے دور گیا، پھر دوبارہ وہ سردی لگنا لگی، پھر کیا کہتے ہیں، کہتے وہ چلو یار تجھے سردی لگ رہی ہے، چل تجھے نہاری کھلائے، چل تجھے پاوے کھلائے، چل تجھے چڑے کھلائے، تاکہ تو سردی کا منہ چڑھائے. کیوں جناب؟ پھر کھاتا ہے، نہاری کھاتا ہے، پاوے کھاتا ہے، چڑے کھاتا ہے، گرمی آتی ہے کہ نہیں آتی؟ پھر ہیٹر کے پاس بیٹھنے کی ضرورت بھی نہیں ہوتی، فرق ہوتا ہے کہ نہیں ہوتا؟ میرے شیخ فرماتے ہیں کہ جب تک اللہ والے کے پاس بیٹھو گے، نیک صحبت میں رہو گے، تو تمہارا ایمان گرم رہے گا، کیفیت رہے گی، دور جاؤ گے پھر ٹھنڈے پڑ جاؤ. تو اللہ نے فرمایا روحانی غذا کا بھی اہتمام کرو، تاکہ شیخ کے پاس جانے، شیخ سے جانے کے بعد اور آنے سے پہلے تک تمہارا انجن گرم رہے، اور نیک اعمال، سنت پر عمل کرنا، گناہوں سے بچنے کی توفیق رہے، تاکہ دوبارہ اسی حالت میں تم واپس آ سکو. تو دو کام کیا ہو گئے؟ گھڑی کیا ہے بھائی بتاؤ ذرا، وقت بس ٹھیک ہے. تو دو کام ہو گئے نا ذکر کا، تو کہا جہاز روانے کے دوسرا کام کیا ہے کہ جو ہے وہ اسٹیم چاہیے، تو دوسرا کام ذکر جمع کرے. اب عالم کیا ہے، مسجد میں بیٹھے، ابھی ہم اس وقت مسجد میں بیٹھے ہیں، ابھی جمعہ ادا کریں گے، اس کے بعد پھر جمعے کے بعد بھی بیان ہوگا. حضرت معاذ شاہ حکیم محمد مدر صاحب دانت برکاتم میرے شیخ کے ساتھ دادے حضرت معاذ شاہ اللہ صاحب رحمۃ اللہ علیہ کے خلیفہ ہیں. وہ اصل تو انہی کا بیان ہوگا. ابھی تشریف لانے والے جہاں بہ یہی قریب ہی ہیں حضرت. تو اصل تو حضرت کا ہوگا بیان. تو اب اس کے بعد لیکن جب باہر نکلے اب بیٹھنے سے کیفیت پیدا ہوتی ہے. وہ کیا کہتا ہے کہتے یار اب مجھے بھی ایک مٹھی داڑھی رکھنی ہے. اب میں بھی مونچھوں کو صاف کروں گا, شلوار ٹکنے سے اوپر کروں گا, اور میں فلم نہیں دیکھوں گا, تصویر نہیں دیکھوں گا, عورتوں کو نہیں دیکھوں گا, لڑکوں کو نہیں دیکھوں گا. اب یہ کیفیت پیدا ہوگی. اب اس کی حفاظت کرنی ہے کہ باہر جائے تو نظر بچائے. تکلیف تو ہوگی آ میرے مرشد فرماتے ہیں لیکن اسی تکلیف سے تمہیں اللہ مل جائے گا. حفاظت کرو اس نور کو بچاؤ. ایسا نہیں کہ تبلیغ میں گئے چلا لگایا حج عمرہ کر کے آئے اور بد نظریاں کر رہے. اس کی حفاظت بھی ضروری ہے. کمانا جتنا ضروری ہے اس سے زیادہ اس کی حفاظت ضروری ہے. واہ 1000 روپے کا نوٹ کماتے ہیں پتہ نہیں کہاں کہاں اس کو چھپا کے رکھتے ہیں, شلوار کی جیب میں رکھتے ہیں کہ چوکی دار کی حفاظت میں رکھتے ہیں. پتہ نہیں کہاں کہاں چھپا کے اس کو رکھتے ہیں. نوٹ کی ہماری نظر میں قیمت ہے لیکن میرے دوستو یہ جو ثواب کما رہے ہیں, یہ جو ہمارے قلب میں نور پیدا ہو رہا ہے, اس نور کی ہمارے دل میں کوئی قیمت نہیں ہے. کہ جیسے جائیں وہ ضائع کرتے ہوئے. یہی وجہ تو ہے ہم لوگ تو ٹھنڈے ہیں. کچھ دن تو خوب اچھا پھر ٹھنڈے ہو جاتے. وجہ یہی ہے میرے دوستو کہ ہم اس نور کی حفاظت نہیں کرتے. تو دو کام ہو گئے. تیسرا کام کیا کرتے ہیں؟ تیسرا کام یہ کہ حفاظت کریں. میرے شیخ پر مطلب یہی ہے کہ اب نور پیدا ہوا, اب آنکھوں کی حفاظت کرو, نظر بچاؤ. کیونکہ شیطان اور نفس کوشش میں ہوں گے کہ اس کو کسی طرح سے اس کو ہم اللہ سے دور کریں, حرام سے دور کریں, اس کو لگا کے رکھیں. کہ ہم نے اپنی بیوی کو پردہ کرایا تو لوگ کہیں گے لو ہم نے تو تیری بیوی کو دیکھا ہوا. اور خود بھی پردہ کرے تو وہ پتا چلا پردہ کرنا چاہتا ہے بھابھی سے, وہ پردہ نہیں کر رہی. ایسا بھی ہوتا ہے بات کرتا ہوں. اس لیے سر والے آلو سب سر میں دعا سکھائے اللہ باعث بینی و بین خطایا کہ ماں باعث بین المشرقی والمغرب. کہ باعث یہ باب مباعدت ہے, مباعدت ہے. پتا چلا کہ ہم گناہ سے دور ہو, گناہ سے دور ہو. مشرق مغرب کی مثال دی کہ تعلیم محاصل محال ہے, نہ مشرق مغرب سے ملے گا نہ مغرب مشرق سے ملے گا. تو یہ اللہ گناہ کو ہم سے دور کر دے اور ہم کو گناہ سے دور کر دے. کہتا تھا کہ ہم تو گناہ سے بھاگ رہے ہیں, نہیں ہم نے پردہ کرنا ہے. بابی نے کہا اور کیسے ہوگا, لوگ جتنے زمانے سے تو پردہ کیا نہیں, اب پڑا آیا ملا بننے کے لیے. اسی طرح دوستو گناہ سے دوری اختیار کرے, حفاظت کرے, نظر بچا لیے, ایک مٹھی داڑھی رکھ لے. بعضوں نے داڑھی تو رکھ لی تھوڑی تھوڑی. میرے شیر پر بھی شیر بڑا کرتے ہیں, حکیم عمر سنایا کرتے تھے, داڑھی تو رکھ لی انہوں نے سن کی سی, داڑھی تو رکھ لی انہوں نے سن کی سی, مگر وہ بات کہاں مولوی مدد کی سی. تھوڑی تھوڑی تو رکھ لی اپنی مرضی کی طرح, تھوڑی تھوڑا فیشن بھی رہے تاکہ مسٹر بھی خوش رہے, ملا بھی خوش رہے, مسٹر خوش رہے کہ جی ابھی تو پورے ملا نہیں بنے, اور ملا کو کہے کہ جی تھوڑی تھوڑی تو آ رہی ہے جی. بین المسٹر اور ملا اپنی کشتی رکھی ہے, ایک ٹانگ ادھر ایک ٹانگ ادھر, نتیجہ کیا نکلے گا؟ ایک طرف چل جائے لیکن اللہ ہی کی طرف جائے, اللہ والوں کی طرف جائے. ایک اونچی گاڑی رکھی اور بالوں کو کالا کرنا گناہ ہے, حرام ہے میرے دوست. اب فائدہ نہیں ہے, مشین پرانی ہو گئی, نیا رنگ کرنے سے کوئی فائدہ نہیں ہے. بڈھا بڈھا ہو گیا, لاس جو ہے وہ رنگ کرتا پڑے, لیکن جب جھٹکا کھائے گا تب پتا چلے گا. تیرا یہ دوست جب اسٹرکچر کھلا, تیرا یہ دوست جب اسٹرکچر ہلا مجھ پہ, تیرا یہ دوست جب اسٹرکچر ہلا تو حسن راضے ڈسٹمبر کھلا. میرے مرشد کا شعر کہ جب ڈسٹمبر اسٹرکچر ہلے گا پتا چل جائے گا جناب ہے نہیں بنے ہوئے, بن رہے 25 سال کے لیکن اندر ہے 60 سال کے. لگا جب وہ گیئر لگا کر اٹھے گا نا, جب گیئر لگا کر, کیونکہ ایک زمانہ آتا ہے ہم پر بھی آئے گا کہ گیئر لگا کے اٹھنا پڑتا ہے. لگا جب وہ گیئر لگا کر اٹھے گا کہیں گے صاحب آپ تو دوسری شادی کی بڑی خواہش رکھتے تھے, یہ کیا ہو گیا؟ اس لیے نیا پینٹ کر رہے ہیں. تو کالا رنگ لگانا حرام ہے. ہاں لال رنگ لگا سکتے ہیں, لال مہندی ٹھیک ہے جائز ہے, اس کو منع نہیں کریں گے. لیکن پیور کہتے ہیں, پیور چیز پیور ہوتی ہے. ہاں پیور چیز پیور ہوتی ہے جناب. پھر پیارے دوستو گناہ سے بچنے کا, داڑھی کو کالا نہ کریں. اور یہ داڑھی کا بچہ ہے, میرے مرشد فرماتے ہیں یہ داڑھی کا بچہ ہے جو نیچے والے ہونٹ کے نچلی طرف ہوتا ہے, اس کا بھی رکھنا ضروری ہے. کیونکہ ماشاءاللہ داڑھی رکھ لیتے ہیں लेकिन इसको काटते रहते हैं। मेरे शेर फरमाते क्यों मुंह में घुसता है, जब मुर्गी की टांग जाते ना तो मुर्गी की टांग पे ऐसी चीजें सभी की उस पर नजर होती है, जल्दी से उसको हटाने की कोशिश करते हैं सब। तो आप उसको तो बच्चा कहता है ये तो मुर्गी की टांग खा रहा है, मैं क्यों पीछे रहूं, मैं भी अंदर घुस जाऊं। तो मेरे मुर्शिद फरमाते कि अगर खाने के दरमियान तुम्हारा बच्चा तुम्हारे मुंह में उंगली डाल देगा तो उसकी उंगली को काट दोगे या प्यार से समझाओगे कि बेटा बाबा के मुंह में नहीं घुसा करते। फरमाया दाढ़ी का बच्चा है, इसको भी प्यार से समझाओ, बेटा मुंह में नहीं घुसा करते, बच्चा समझ जाएगा। क्या अंदाज है समझाने का, अल्लाह उबर अल्लाह ताला मेरे शेख को जदाय अजीब अता फरमाए, कैसे प्यारे अंदाज से समझा रहे हैं कि बस समझाओ भाई इसको, लेकिन इसको काटो मत, तबाह मत करो इसको। तो गुनाह से बचने का इस्तेमाल करें। और जब मस्जिद में आए तो टोपी सर पर रखकर आए, तो टोपी पहनना ये भी सुन्नत है, नंगे सर नमाज न पढ़े। हाँ नंगे सर नमाज न पढ़े, टोपी पहने, ये टोपी की सुन्नत ये है मेरे दोस्तों। बहुत सारी चीजों से हिफाजत करो, लेकिन टोपी पहनने का तरीका भी है कि ऐसा नहीं कि ऐसे रख ली, ये लोफर स्टाइल है, आवारा स्टाइल है, ये ऐसे टोपी घूम रहे। और किसी कोई ऐसे बन गया, किसी ने यतीम खाने का सेक्रेटरी बन गया, ये भी बात मेरे मुर्शिद ने फरमाई, सुभान अल्लाह, यतीम खाने के सेक्रेटरी बने हुए, उसने बस हाथ फैलाने की देर है तो खुद ही चंदा आना शुरू हो जाएगा। और बाजे पहनते बाल यू निकाले, ऐसे टोपी रख ली कि जरा हमारी सलमान खान स्टाइल भी चलता रहे, जरा मुल्ला भी खुश हो जाए। नहीं मेरे दोस्तों, माथा खुला रखे, इस तरह टोपी पहननी चाहिए, ये भी सीखने की जरूरत है। हमारे प्यारे शेख को अल्लाह जज़ाए खैर दे इतना भी सिखाया, ये भी सिखाया कि देखो जूती, जब जूती उठाओ तो दाएं हाथ में नहीं बल्कि बाएं हाथ में उठाओ जूती, सच्चे में नहीं खब्बे में उठाओ। और जब अपने उस्ताद की जूती उठाओ, अपने वालिद की जूती उठाओ, अपने शेख की जूती उठाओ तो उसको सीधे हाथ में उठाओ, वाह। बल्कि अगर उसको सीने से लगाए, उसको सर पर भी रखे, उसको चूम भी ले, हक अदा नहीं हो सकता। ये भी सिखाया, और ये भी सिखाया जब अपने लिए कहो तो ये ना कहो कि मैं तशरीफ फरमा हूं, बल्कि कहो मैं हाजिर हूं। हाँ अपने बड़ों के लिए कहो आप तशरीफ फरमाए, अपने लिए ना कहे कि मैं तशरीफ फरमा हूं और मैं तशरीफ ला रहा हूं, नहीं कहा मैं हाजिर हो रहा हूँ, आप तशरीफ कब लाएंगे। बड़ों को कहा आप कब तशरीफ लाएंगे, और क्या बड़ों से कहा आपने फरमाया, अपने लिए कहा मैंने अरज किया, ये नहीं कहे कि मैंने फरमाया। हाँ ये तक सिखाया हजरत ने, इतना भी बोलना सिखाया। अल्लाह करे इस्लाम पूरी कामिल हो जाए, मोहताज हूँ हजरत तो सिखाने का इतना एहतमाम फरमाया। तो अल्लाह ताला अपने कर्म से मेरे दोस्तों तीसरी बात के वो जो जिक्र से नूर पैदा हुआ, सोहबतों से नूर पैदा हुआ, इल्म से कुरान पाक हिफ्ज़ करने से नूर पैदा हुआ, अब जरूरत है उसकी हिफाजत करे, बदनजरी का ना करे, आंखों से दाढ़ी ना मुंडाए, शलवार टखनों से नीचे ना करे, अपने कान से गाना ना सुने, और मोबाइल की घंटियों को भी जरूरत है, खुसूसन जो दीनदार कहलाते हैं, दाढ़ी भी हो और घंटी ऐसी कि म्यूजिक बज रहा है गाना लगा हुआ मैच करना चाहिए दाढ़ी के साथ। जैसे दाढ़ी के साथ सिगरेट अजीब लगती है ना, कि दाढ़ी भी और सिगरेट के छुट्टे भी लगा रहा है, कट लगा रहा है, अजीब लगता है, मैच नहीं करता। उसी तरह से दाढ़ी के साथ वो मोबाइल जो गाने घंटियां और म्यूजिक है मैच नहीं करता, सादी घंटी होनी चाहिए, जरूरत की चीज है। इंसान कभी मस्जिद में भूल जाए तो कोई बात नहीं, अब ऐसी घंटी होती है कि इमाम नमाज छोड़ के नाचना शुरू कर दे, ऐसी सी घंटियां कैसी अजीब वगैरह ऐसी हो कि इंसान है कभी भूल भी सकता है, ये तो नहीं है कि मना नहीं कर रहे, बशर है भूल जाएगा घंटी बंद करना, तो कम से कम सादा घंटी तो हो ना भाइयों, इसलिए जरूरत है कि घंटी भी सादा करे मोबाइल में, तो कान से गाना ना सुने, गीबत ना सुने, तो क्या है? वो अपने नूर की हिफाजत सर से लेकर पांव तक हिफाजत की जरूरत है। तो मेरे शेख ने फरमाया तीन काम कर लो तो क्या आलम होगा, क्या नंबर एक कि किसी को अपना शेख मुर्शिद बनाओ, अपनी रूह के जहाज पर उसको पायलट मुकर्रर करो, जो जहाज खुद नहीं उड़ता पायलट चाहिए होता है, लेकिन पायलट हो किसी से उसने ये सीखी वो चीज। नंबर दो जिक्र का एहतमाम करे, सुन्नत पर अमल करे। नंबर तीन ये उस नूर की हिफाजत करे जो इबादत से, जिक्र से, सोहबतों से, हज उमरे से, तबलीग में जाने से, इल्म हासिल करने से, हाफिज बनने से, कुरान पाक की तिलावत से जो नूर पैदा हुआ उस नूर की हिफाजत करे, तो क्या होगा? अब काम तैयार है, अब क्या होगा? आप मेरे मुर्शिद फरमाते हैं जिस्म को अपना सर करके ले चली अफलाक पर, जिस्म को अपना सर करके ले चली अफलाक पर, अल्लाह अल्लाह ये कमाले रूहे जौला देखी। अल्लाह ताला अपने करम से इन बातों पर मुझे भी बहुत आज